نحمده و نصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقه قولي. ربانی بننے کے سلسلے میں آج ہم جو اسلامی اخلاق سیکھیں گے وہ ہے محنت کرنا. یعنی ہم دیکھیں گے کہ محنت کرنے کو اسلام نے کیسے تعبیر کیا. امام بخاری نے ایک روایت نقل کی ہے کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا، سب سے بہتر کھانا وہ ہے جو آدمی اپنے دونوں ہاتھوں کی محنت سے حاصل کر کے کھائے. کتنی پیاری بات ہے. یعنی سب سے بہترین کھانا کیا ہے؟ محنت کر کے کھانے والا کھانا. اسلام ہمیں اس بات کی اجازت نہیں دیتا کہ ہم دوسروں کے مال ناحق طریقے سے کھائیں، یا ہم خود تو ہاتھ پہ ہاتھ رکھ کے بیٹھ جائیں اور دوسروں کی محنتوں سے فائدہ اٹھائیں اور ان کے کاموں کو اپنے ناموں پہ لگا لیں. اسلام مومن کے اندر جو مزاج پیدا کرتا ہے وہ محنت اور عمل کا مزاج ہے. مومن کا یہ عقیدہ ہوتا ہے کہ آخرت کی ابدی دنیا میں انسان کو صرف وہی ملے گا جس کے لیے اس نے واقعتاً عمل کیا ہوگا. ہے نا تعلق اس کا قیامت کے ساتھ. آج جو محنت کی ہوگی کل وہی ملے گا. لَيْسَ لِلْإِنسَانِ إِلَّا مَا سَعَى. اللہ تعالیٰ کہتے ہیں کہ انسان کے لیے وہی ہے جس کی اس نے کوشش کی ہوگی. سورت قمر کی غالباً یہ آیت ہے یا سورت نجم کی. یہ عقیدہ مومن کو آخرت کے بارے میں آخری حد تک با عمل بنا دیتا ہے، اور جب آخرت کے معاملے میں اس کے اندر عمل کا مزاج بنتا ہے تو یہی چیز اس کو دنیا کے معاملے میں بھی با عمل بناتی ہے. مومن مانگ کر لینے کی بجائے کر کے لینا پسند کرتا ہے. مومن دوسروں پر انحصار کرنے کی بجائے خود اپنے ہاتھ پاؤں سے عمل کر کے اپنی معاش کماتا ہے. مومن آخری حد تک اللہ پر بھروسہ کرنے والا ہوتا ہے. اس لیے اس کو گوارا نہیں ہوتا کہ خود محنت نہ کرے اور دوسروں سے ملی ہوئی رعایت پر اپنی زندگی کی تعمیر کرے. انسان کو اللہ تعالیٰ نے جو جسم دیا ہے وہ ایک اعلیٰ ترین قسم کی زندہ مشین ہے. اس کے اندر ہر قسم کی بہترین صلاحیتیں پوری طرح موجود ہیں. مومن اس کو اللہ کا قیمتی عطیہ سمجھتا ہے اور قلب اور روح کی تمام گہرائیوں کے ساتھ اس کے لیے اللہ تعالیٰ کا شکر ادا کرتا ہے. یہ شکر گزاری اس کے لیے مزید محرک ہوتی ہے کہ وہ اس عطیے کو عمل میں لائے، وہ اپنے جسم کو بھرپور طور پر استعمال کرے. مومن اپنے عمل کا ذمہ دار خود اپنے آپ کو سمجھتا ہے. مومن کی نفسیات اس کے اندر خود بخود محنت کا مزاج پیدا کر دیتی ہے. اللہ تعالیٰ نے انسان کو ذہن اور جسم کی غیر معمولی طاقتیں دی ہیں. اللہ تعالیٰ نے انسان کو تسخیری صلاحیتوں کے ساتھ پیدا کیا ہے، یعنی ڈسکور کرنا اس کی فطرت میں ہے. ایسی حالت میں اپنے جسم اور ذہن کی طاقتوں کو استعمال نہ کرنا گویا کہ براہ راست اللہ تعالیٰ کی ناشکری ہے. یہ اللہ تعالیٰ کے خلاف ایک قسم کا عدم اعتماد ہے. مومن اللہ کا شکر کرنے والا اور اللہ پر بھروسہ کرنے والا انسان ہوتا ہے. اس کا یہ مزاج اس کو مجبور کرتا ہے کہ وہ اپنی ضروریات کے لیے اللہ تعالیٰ کی دی ہوئی صلاحیتوں پر اعتماد کرے، نہ کہ اپنے جیسے دوسرے انسانوں کے عطیے پر. اب ان ساری باتوں کی روشنی میں اگر ہم اپنا جائزہ لیں تو مجھے تو پڑھتے ہوئے شرم آ رہی تھی. افسوس کی بات ہے کہ جس دین نے محنت کو عبادت قرار دیا، ایک روایت میں آتا ہے القاسب حبیب اللہ، محنت کرنے والا اللہ کا دوست ہے، آج اس امت کا حال کیا ہو گیا؟ محنت کرنے کو اپنے لیے آر سمجھنے لگے. ایک وہ وقت تھا کہ جب لوگ محنت کر کے کمانے کو اپنے لیے عزت سمجھتے تھے، لیکن بعض دفعہ ایسا ہونے لگا کہ لوگ بہانے ڈھونڈ کر اور ٹرکس کے ذریعے مال کمانے کو پسند کرتے ہیں. چھوٹی سی مثال دوں گی. کسی ملک میں آپ رہیں اور وہاں ایک سہولت دی گئی ہے کہ اگر آپ جاب نہیں کرتے تو آپ کو حکومت سے ہر مہینے کچھ پیسے ملیں گے، جس کو وہ اپنا فرض سمجھتے ہیں کہ ضروریات پوری کی جائے. کوئی بیمار ہو جائے تو حکومت اس کے خرچ پانی کو چلائے گی تاکہ وہ اس سے فائدہ اٹھائے. لیکن کیا اس کا ناجائز فائدہ نہیں اٹھاتے لوگ؟ ہیں صحت مند، جھوٹے سرٹیفکیٹ دے کر حکومت سے پیسے لینا، یہ کیا ہے؟ مجھے کسی نے بتائی یہ بات اور ورنہ میں اتنی بڑی بات کبھی نہ سوچتی، کہ انہوں نے کہا کہ کچھ حکومتیں، کسی بھی ملک کی بات ہے، کہ وہ بہت بینیفٹس پہلے دیتی تھیں، جو لوگ بیمار ہو جاتے تھے ان کو وہ فری دیتے بھی تھے اور خرچہ بھی کرتے تھے ان کے اوپر. پھر کیا ہوا کہ ہمارے بھائی بندوں نے چھوٹے سرٹیفکیٹ بنوائے ڈاکٹروں سے، اور ساتھ جابز بھی کر رہے ہوتے تھے اندر کھاتے، اس سے بھی پیسے لیتے اور حکومت سے بھی پیسے لیتے تھے کہ چلو دونوں طرف سے آتے ہیں. کتنے دن چھپتا؟ نہیں چھپا. آج انہوں نے وہ سہولت ختم کر دی یا کم از کم لمیٹڈ کر دی. ایک مومن ایسا نہیں ہوتا، وہ کبھی جھوٹ بول کے پیسہ کمانے کا سوچ بھی نہیں سکتا. عموماً دیکھیے کہ ہمارا مزاج کیا بن گیا ہے، ٹیکا نکال لیں گے، کوئی کچھ نہ کچھ ٹرک نکال لیں گے. حالانکہ کسی کا پیسہ لے کے کھانا یہ تو بڑی آ رہا ہے. بعض لوگ کہتے ہیں فلاں ملک میں تو بہت پیسہ دیتی ہے حکومت. کبھی آپ نے سوچا کہاں سے آتا ہے وہ پیسہ؟ وہ چیریٹیز کا پیسہ ہوتا ہے، وہ دھوبن ہے کسی کی، وہ اترن ہے کسی کی. ایک مومن ہٹا کٹا ہو، جسم اچھا ہو، کما سکتا ہو، پھر نہ کمائے کہ کسی اور سے لے، وہ تو مجرم ہے. اسلام ایسے پیسے کو جائز نہیں قرار دیتا. اسی لیے اللہ تعالیٰ چاہتے ہیں کہ ہم محنت کریں. جب ہمیں یہ دین میں محنت کا حکم ملتا ہے نا، جس سے ہمیں آخرت میں فائدہ ہوگا، تو یہی مزاج پھر ہمارا دنیا میں بھی بننے لگتا ہے. پھر ہم دنیا میں بھی محنت کرنا چاہتے ہیں. تو ہم سب اپنا جائزہ لیں، کیا جو کھانا میں کھاتی ہوں وہ میرے شوہر کی محنت کی کمائی کا ہوتا ہے؟ اس لیے میں نے یہ جملہ بولا، اللہ تعالیٰ نے عورت پہ کمانے کا ذمہ نہیں رکھا. اسی طرح ہم اپنا جائزہ لیں گے چند سوالات کی صورت میں، کہ کیا میرا مزاج محنت والا مزاج ہے؟ کیا مجھے عمل کرنا اچھا لگتا ہے؟ کیا مجھے یقین ہے کہ اس دنیا میں رہتے ہوئے آخرت کے لیے جو محنت کروں گی اس کا بدلہ مجھے ضرور ملے گا؟ کیا مجھے اس بات کا یقین ہے کہ دنیا میں بھی محنت کروں گی تو مجھے اس کا اچھا بدلہ ملے گا؟ آج ہم جب دوسرے لوگوں کو دنیا کی ترقی پہ دیکھتے ہیں تو ہم کہتے ہیں پتہ نہیں اللہ ان نان مسلم سے اتنا خوش کیوں ہے، ان کو اتنا کیوں دیتا ہے. اللہ کسی کو چھت سے پھاڑ کے رزق نہیں دیتا. آج دیکھیے کہ ریسرچ کا مزاج ہمارا نہیں رہا، نان مسلم اس میں آگے بڑھ گئے. محنت انہوں نے کی، کام کرتے ہیں تو کوالٹی کا کرتے ہیں، اللہ ان کو نہیں دے رہا. ہم کریں گے تو ہمیں تو اس سے بھی زیادہ دے گا. ہمارا مزاج محنت کا نہیں رہا. نتیجہ کیا ہوا کہ دنیا میں بھی پریشان ہو گئے. کیا میں مانگ کر لینے کی بجائے کر کے لینا پسند کرتی ہوں؟ کیا میں دوسروں پر انحصار کرنے کی بجائے خود اپنے ہاتھ پاؤں سے عمل کرنا پسند کرتی ہوں؟ کیا میں آخری حد تک اللہ پر بھروسہ کرتی ہوں؟ کیا مجھے یہ گوارا ہے کہ میں خود تو محنت نہ کروں اور دوسروں سے ملی ہوئی رعایتوں پر اپنی زندگی کی تعمیر کروں؟ کیا میں اس جسم کو جو اللہ نے ایک زندہ مشین کی طرح مجھے دیا استعمال کرتی ہوں؟ کیا میں اپنی جسمانی صلاحیتوں کا پورا استعمال کرتی ہوں؟ کیا میں اپنے جسم کو اللہ تعالیٰ کا تحفہ سمجھتی ہوں؟ کیا ان تمام نعمتوں پر میں دل کی گہرائیوں سے اللہ تعالیٰ کا شکر ادا کرتی ہوں؟ کیا یہ شکر گزاری عمل کی صورت میں ڈھل کر مجھے کام کرنے پہ مجبور کرتی ہے؟ کیا میں اپنے عمل کا ذمہ دار خود کو سمجھتی ہوں؟ کیا میں اپنے ذہن اور جسم کی غیر معمولی طاقتوں کا صحیح استعمال کرتی ہوں؟ کیا میرا ذہن تسخیر والا ذہن ہے؟ کیا میں صرف دوسروں ہی کی چیزوں کو کاپی کرتی ہوں یا خود بھی نئے خیالات کے ساتھ آگے بڑھتی ہوں؟ کیا میں اپنی زندگی کی ناشکری تو نہیں کر رہی؟ کیا محنت نہ کر کے میں اپنے آپ کو اس زمین پر ایک بوجھ تو نہیں بنا رہی؟ کیا میں اللہ تعالیٰ کی ان دی ہوئی نعمتوں کو استعمال کر کے اپنے آپ کو کل کے لیے ایک اچھی جگہ پہ جانے کے لیے تیار کر رہی ہوں؟ یہ چند سوالات ہم سب کو سوچنے کی دعوت دیں گے بھی بعد میں بھی. آپ کو پتہ ہے کہ جب ہم کام نہیں کرتے نا تو ہم بیمار ہو جاتے ہیں. جب لوگ بہت کام کرتے تھے نا، ہاتھ سے کپڑے دھوتے تھے، ہاتھ سے برتن دھوتے تھے، تو زیادہ صحت مند تھے. چکی پیستی تھی عورتیں تو زیادہ صحت مند تھیں. آج مشینوں کو استعمال کر کے بھی ہر وقت جسم کیوں ٹوٹتا ہے؟ ہر وقت ڈاکٹر کے اپائنٹمنٹس کیوں ہیں؟ کیونکہ اس جسم کی شکر گزاری نہیں ادا ہو رہی. जितने टच सिस्टम आते जा रहे हैं उतनी मेहनत की आदत कम होती जा रही है। गाड़ियां आ गई तो चलना भूल गया, एक जगह से दूसरी जगह जाना है तो उसके लिए भी हमें लगता है कि हम किसी और ही का भरोसा रखें, तो अल्लाह से दुआ है कि हमें मेहनत की तौफीक दें। दूसरा टॉपिक जो आज की नशिस्त का है वो बहुत ही खूबसूरत है और वो है अच्छा गुमान। गुमान क्या होता है? किसी के बारे में आप क्या सोचते हैं। कुरान पाक में हुक्म दिया गया है कि एक मोमिन को चाहिए कि वो दूसरे मोमिन के बारे में नेक गुमान करें, सूरत नूर की आयत नंबर 12 में। इसी तरह से ही बुखारी और मुस्लिम की एक रिवायत में हजरत अबू हुरैरा रजी अल्लाह अन्हु कहते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तुम लोग जन से बचो, यानी गुमान करने से, क्योंकि जन सबसे बड़ा झूठ है। इय्याकुम वज़्ज़न फ़इन्ना ज़न्ना अकज़बुल हदीस। किसी के बारे में बदगुमान होना ये क्या होता है? किसी को कुछ कहा तो सोच लेना नहीं उसकी नीयत ही नहीं थी। आपने किसी को बुलाया वो नहीं आया, आप फौरन सोचने लग गए मुझे पहले ही पता था वो नहीं आएगी। किसी ने कोई बात की तो आपने कहना नहीं मेरे खिलाफ की होगी, यानी हर वक्त बदगुमानियों में रहना ये मोमिन का अखलाक नहीं होता। मोमिन क्या करता है कि वो लोगों के बारे में अच्छा ख्याल रखता है, हत्ता कि अगर इसको किसी के बारे में बुराई का शुबा हो तो इसका तजस्सुस भी ना करे। अगर इसके इल्म में कोई ऐसी बात आए जो बज़ाहिर ठीक ना हो तब भी वो अच्छा गुमान करते हुए इसको नजरअंदाज कर दे, वो सारे मामले को अल्लाह के हवाले कर दे। मसलन आपने किसी को बुलाया और वो अभी तक नहीं पहुंचा, आप कहते हैं ये है ही सुस्त, बस देर से ही आना था, ये है बदगुमानी। और अच्छा गुमान क्या, आप परेशान हो जाए अल्लाह खैर करे कहीं कोई हादसा ना हो जाए, कहीं फंस ना गई हो, कोई मजबूरी ना हो, हमेशा अच्छा गुमान करें। आप अच्छा गुमान करेंगे ना खुश रहेंगे, आप बदगुमानी करेंगे ना आप खुद ही जल जल के कुड़ने लगेंगे। तो अच्छा गुमान करेंगे तो गोया कि आपने अल्लाह के हाथ में अपना मामला दिया। मोमिन किसी के बारे में गलत राय सिर्फ उस वक्त कायम करता है जबकि आखिरी और हतमी तौर पर वो चीज साबित शुदा हो चुकी हो, यानी कोई अपने पूरे अमल से दिखा दे कि मैं गलत हूं। मसलन एक औरत है वो जिस्म की नुमाइश कर रही है, वो सबके सामने दिखती है कि वो हया से खाली है। अब आप उसके बारे में ये नहीं कहेंगे क्या पता अंदर से कितनी नेक हो, तुम्हें क्या पता उसका दिल कितना अच्छा है, और अल्लाह ने तो एक बिल्ली को पानी पिलाने वाली को बख्श दिया था, अब उसको अल्लाह ने क्या करना है, हमें उसकी जरूरत नहीं। लेकिन एक बंदे ने अपने अमल से बता दिया कि वो हया से खाली है तो आप उसके बारे में जुबान पे तो ना लाएं, लेकिन आपको इसमें समझने में कोई शक नहीं होना चाहिए कि ये शख्स हया से खाली है। इसी तरह एक शख्स चोर है, चोरी करते हुए पकड़ा गया तो आप कहे कि नहीं नहीं ये तो बड़ा मोमिन है, ये तो बड़ा मुत्तकी है। नहीं, जब कोई खुद साबित कर दे तो फिर और बात है। जो लोग शैतान की बातों को आम करते हैं आप कैसे कह सकते हैं कि वो अल्लाह से डरने वाले हैं? तो जो चीजें साबित हो जाए उसके बारे में शक नहीं है। मोमिन का नजरिया दूसरों के बारे में ये होता है कि अच्छी राय कायम करने में गलती कर जाना इससे बेहतर है कि मैं बुरी राय कायम करने में गलती करूं। ये भी बहुत प्यारी बात है। देखिए, आपने किसी के बारे में अच्छी राय रखी, बाद में पता चला कि वो गलत थी, कि वो अच्छा नहीं था और आप अच्छा समझे, ये बेहतर है इस बात से कि आप किसी को बुरा समझें और वो अच्छा हो। जरा सोचिए, अक्सर हम क्या सोचते हैं, अक्सर हम बुरा सोचते हैं और बाद में जब हकीकत खुलती है तो फिर हम कहते हो सॉरी मुझे नहीं पता था, मैंने जल्दी की। बीवियां शौहरों के बारे में क्या राय रखती हैं, सासें बहुओं के बारे में क्या राय रखती हैं, बहुएं सासों के बारे में क्या राय रखती हैं। मुझे तो ऐसे लगता है कि हमारी मुआशरती जिंदगी की सारी बुनियादें बदगुमानियों पे हैं, इससे इज्तनाब करने की जरूरत है। गुमान की बुनियाद किसी के बारे में बुरी राय कायम करना महज एक सादा सी बात नहीं है, वो एक इखलाकी जुर्म है जो अल्लाह के नजदीक सख्त सजा का सबब है। इसलिए मोमिन इस किस्म की राय जनी से आखिरी हद तक बचता है, वो अपने आप को अल्लाह की पकड़ से बचाने के लिए दूसरे का मुहाफिज बन जाता है। अक्सर हालात में किसी इंसान के पास वो पूरी मालूमात मौजूद नहीं होती जो किसी मसले में सही राय कायम करने के लिए जरूरी है। इसलिए इंसान के लिए मुख्तात रवैया यही है कि वो ऐसे मामलात में खामोशी इख्तियार कर ले। अगर वो किसी मामले में बोलना जरूरी समझता है तो उसके लिए जरूरी है कि वो इसकी मुकम्मल तहकीकात करे। सोचिए जरा, हम सोच के बोलते हैं, अभी किसी की बात शुरू हो ना हर बंदा अपनी राय देगा, मेरा ख्याल ये, मेरा ख्याल है, हाँ मैंने भी ऐसे सोचा, मैंने भी ये देखा, यानी बे सोचे समझे दूसरे के बारे में राय जनी करना, ये बहुत बड़ा जुर्म है। क्या चाहिए? तहकीकात की जाए। मोमिन अपने बारे में सख्त और दूसरे के बारे में नरम होता है। इस जुमले को तो दोबारा बोलूंगी ताकि जो नहीं नोट कर सके वो नोट कर लें कि मोमिन अपने बारे में सख्त और दूसरे के बारे में नरम होता है। वो अपनी कोताहियों पर सख्ती से अपना मुहासबा करता है, मगर दूसरों की काबिले गिरफ्त बातों को नजरअंदाज करता है। वो अपने को अजीमत के मेयार से जांचता है और दूसरे को रुख्सत के मेयार से। कैसे? अपने आप को कभी माफ नहीं करता। कोई गलती कर ले, अपने आप को फौरन पकड़ता है, टोकता है, सजा देता है, और दूसरों के बारे में हमेशा नरम बातें सोचता है। अपने लिए आला मुकाम हासिल करना चाहता है, सिर्फ रुख्सत से फायदा नहीं उठाता, और दूसरे के लिए रुख्सत है। और हकीकत यह है कि अच्छा गुमान एक मोमिन की रविश है और बुरा गुमान गैर मोमिन की रविश। हम सबको अपना मुहासबा करना है। मैं दूसरों के बारे में अमूमन कैसे गुमान करती हूँ? क्या मैं अक्सर दूसरों से बदगुमान तो नहीं रहती? क्या मैं किसी की बुराई को जानने के लिए उसका तजस्सुस तो नहीं करती? अगर मेरे इल्म में कोई ऐसी बात आ जाए जो बजाहर ठीक ना हो, तो क्या फिर भी मैं बदगुमानी करती हूँ या उसे अच्छा गुमान करके अल्लाह के हवाले उस मामले को कर देती हूँ? क्या मैं किसी के बारे में वक्त से पहले ही गलत राय तो नहीं कायम कर लेती? क्या मैं दूसरों के बारे में बदगुमानी करते हुए अल्लाह की पकड़ से डरती हूँ? क्या मैं सही मालूमात ना होने के बावजूद हर मामले में अपनी राय देना फर्ज तो नहीं समझती? क्या मैं दूसरों के मामले में बात करने से बेहतर खामोश रहना पसंद करती हूँ? क्या मैं दूसरों के मामले में नर्म और अपने मामले में सख्त हूँ? क्या मैं अपनी छोटी छोटी कोताहियों पे अपना मुहासबा करती और दूसरों की बड़ी बड़ी बातों पे उनको माफ करती हूँ? और क्या मैं अपने आप को हमेशा आला मुकाम पे रखने के लिए मुश्किल से मुश्किल बात पे भी अमल करना चाहती हूँ और दूसरों को रुख्सत के मुकाम पे भी देखकर उनसे अच्छा गुमान करती हूँ कि नहीं? मुझे उम्मीद है कि अगर इन दोनों बातों पे अमल कर लिया जाए तो कहने और सुनने वालों की जिंदगी के आधे गम दूर हो जाए। हमारे ऊपर आधी मुसीबतें हमारी सुस्तियों की वजह से आती हैं, मेहनत ना करने की वजह से, और इंसानों के साथ जो हमारे मामलात होते हैं उसमें बदगुमानी जहरे कातिल है। आप यहां बैठे बैठे नियत करें, हर बंदे के बारे में मैंने अपने दिल को साफ कर लेना, जो बदगुमानी थी, जो खराबी थी, सब खत्म। यकीन करें कि आप जहां भी बैठे हैं ना, वहां से उठने से पहले आप अपने आप को सेहतमंद महसूस करेंगे, आपके दिल का बोझ उतर जाएगा और आप अपने आप को एक बहुत नया इंसान महसूस करेंगे। अल्लाह ताला हमें ये अखलाक सीखने वाला और अपने अमल में लाने वाला बना दे। सुभान रब्बिका रब्बिल इज्जत यम्मा यसिफून व सलामुन अलल मुरसलीन वल हमदुलिल्लाहि रब्बिल आलमीन।